चारजना अन्धहरूले पहिले कहिले हात्ती देखेका थिएनन्। उनीहरूको गाउँमा यस्तो अनौठो प्राणी आएको छ भन्ने सुनेपछि उनीहरूले आफ्नो स्पर्शको शक्ति प्रयोग गरेर अथवा छोएर हात्ती हेर्न गए। प्रत्येक व्यक्तिले हात्तीलाई फरक फरक दिशाबाट छामे। पहिलो व्यक्तिले खुट्टा समातेर भन्यो, हात्ती त खम्बा जस्तै बलियो र डोलो हुँदो रहेछ। दोस्रो व्यक्तिले सुँड छाम्यो र भन्यो, होइन, हात्ती त सर्प जस्तै लामो र लचिलो हुँदो रहेछ। तेस्रो व्यक्तिले कान समात्यो र ढिपी गर्यो, तिमी दुवै गलत छौ, हात्ती त पङ्खा जस्तै चौडा र चेप्टो हुँदो रहेछ। चौथो व्यक्तिले हात्तीको शरीर छाम्यो र भन्यो, तिमीहरू सबै गलत छौ, हात्ती त पर्खाल जस्तै फराकिलो हुँदो रहेछ। तपाईँले कथा पहिले सुन्नुभएको छ होला। प्रायः विद्यालयहरूमा दार्शनिक छलफलहरूमा ईश्वर र धर्मको बारेमा बुझाउन यो कथा सुनाइने गरिन्छ। कथामा हरेक अन्धा व्यक्तिले हात्तीको एउटा सानो भाग मात्र छाम्छ। कसैले खुट्टा छामेर खम्बा भन्छन्, कसैले कान छामेर पङ्खा, त कसैले सुँड छामेर सर्प भन्छन्। अनि यसरी एउटा निष्कर्ष निकालिन्छ कि संसारका सबै धर्महरू यी अन्धा मानिसहरू जस्तै हुन्। प्रत्येकले सत्यको एउटा सानो टुक्रा मात्र अनुभव गर्छ, तर कसैसँग पनि पूर्ण सत्यता छैन। हिन्दू, क्रिस्चियन, बुद्धिस्ट, मुस्लिम सबै एउटै हो। उनीहरू सबै अन्धा ती मानिसहरू जस्तै हुन् जसले हात्ती छामेर पत्ता लगाउने कोसिस गरिरहेका छन्। तर प्रियहरू, यो कथामा दुईवटा मूल समस्याहरू छ। पहिलो, हात्ती गुगो छ, हात्ती बोल्न सक्दैन। त्यसले भन्न सक्दैन कि तिमीले मलाई गलत बुझ्यौ, म खम्बा जस्तो छैन, म सर्प जस्तो छैन। हात्तीले ती अन्धाहरूलाई सच्याउन सकेन। दोस्रो, यी मानिसहरू अन्धा छन्, उनीहरू कसैले पनि हात्ती कहिले पनि देखेको थिएन। उनीहरूले केवल अनुमान मात्र लाउन सक्छ। त्यसकारण यो कथामा समस्या छ, कथाको नैतिक शिक्षामा समस्या छ, कथामा यो निकाले निष्कर्षमा समस्या छ। तर प्रियहरू, बाइबलको परमेश्वर त्यो हात्ती जस्तो गुङ्गो हुनुहुन्न। बाइबलको परमेश्वर बोल्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ कस्तो हुनुहुन्छ भनेर उहाँले आफैले बताउनु भएको छ, उहाँले आफूलाई प्रकट गर्नुभएको छ। र दोस्रो कुरा, हामी अन्धो छैनौँ। अब परमेश्वरले हामीलाई उहाँको बारेमा अन्धकारमा छामछुम गर्न छोडिदिनु भएको छैन। आफ्नो वचनमा परमेश्वरले आफैलाई स्पष्ट र पर्याप्त र प्रकट गर्नुभएको छ। उहाँलाई चिन्नको लागि परमेश्वरले अब हाम्रो आत्मिक आँखाहरू खोलिदिनु भएको छ। अनि आउनुहोस्, हामी आजको वचनको खण्डमा यही कुरालाई हामी विचार गर्नेछौँ, बोल्नु नै परमेश्वरको विषयमा। कृपया मसँगै प्रस्थान 3 अध्याय पल्टाउनुहोस्, बाइबलको दोस्रो पुस्तक। यो प्रस्थान 3 अध्यायलाई तपाईँले पृष्ठ सङ्ख्या 79 पाउन सक्नुहुन्छ। प्रस्थान 3 अध्याय पृष्ठ सङ्ख्या 79, एक्सोडस च्याप्टर 3। हामीले प्रस्थानको पुस्तकबाट यो प्रवचनको श्रृङ्खला 2 हप्ता अगाडि मात्र सुरु गरेका छौँ। यदि तपाईँले योभन्दा अगाडिको वचनहरू सुन्न छुटाउनु भएको छ भने र ती फेरि सुन्न चाहनुहुन्छ भने म तपाईँलाई केसिबिसीको युट्युब च्यानलमा गएर ती सन्देशहरू सुन्न र हेर्न आग्रह गर्दछु। आज हामी अध्याय 3 आइपुगेका छौँ, तर अघि बढ्नुभन्दा पहिले दोस्रो अध्याय कसरी समाप्त भयो एकपल्ट हामी विचार गरौँ। परमेश्वरले अब्राहम, इसाक र याकुबसँग बाँध्नु भएको आफ्नो करारलाई सम्झनु भएको त्यो प्रसङ्गसँगै अध्याय 2 अन्त भएको थियो। यसको अर्थ थियो कि परमेश्वर अब आफ्ना मानिसहरूका लागि केही ठोस कदम चाल्दै हुनुहुन्छ। इजरायलीहरूको छुटकाराको समय नजिकै थियो र परमेश्वरले मोसा मार्फत यो महान कार्य, यो महान उद्धारको काम पुरा गर्दै हुनुहुन्थ्यो। र मोसाको जन्म मिस्रको दरबारमा भएको थियो, तपाईँलाई थाहा छ। उनी फारोकी छोरीको छोराको रूपमा हुर्काइएका थिए, तर आफ्नो इस्रायली दाजुभाइहरूको पहिचान सेवाको लागि उनले त्यो सारा सुख सयल र राजसी जीवन त्यागे। त्यसको फलस्वरूप उनले मरुभूमिमा भागेर जानु पर्यो र त्यहाँ एक साधारण गोठालो बन्न पुग्यो। उनले आफ्नो जीवनका सुरुवाती 40 वर्ष दरबारमा बिताएका थिए भने अब पछिल्ला 40 वर्ष उनले मिध्यान्नको उजाड स्थानमा बिताइरहेका छन्। यसरी अब 3 अध्याय सुरु गर्दा हामी मोसालाई अझै पनि त्यही गोठालोको रूपमा सेवा गरिरहेका पाउँछौँ। 3 अध्याय मोसाले आफ्ना ससुरा मिध्यान्का पुजारी इत्रोका भेडा बाख्रा चराइरहेका थिए र तिनले भेडा बाख्रा चराउँदै उजाड स्थानको पारीतिर परमेश्वरको पर्वत अर्थात् होरेबसम्मै लगे। त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनी कहाँ प्रकट भए र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो तापनि भस्म हुँदैन थियो। मोसाले भने अब म छेउमै गएर यो गजबको दृश्यलाई हेर्नेछु, त्यो पोथ्रा किन भस्म नहुँदो रहेछ। जब हेर्नलाई तिनी त्यतातिर लागेका परमेश्वरले देख्नुभयो, परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बिचबाट मोसा ए मोसा भनेर तिनलाई बोलाउनु भयो। अनि तिनले भने म यहीँ छु। तब परमेश्वरले भन्नुभयो यता नजिक नआइज, तेरो खुट्टाबाट जुत्ता फुकाल, किनभने त उभिएको यो ठाउँ पवित्र भूमि हो। उहाँले अझै भन्नुभयो म तेरा पिता पुर्खाका परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। तब मोसाले आफ्नो मुख ढाके किनकि तिनी परमेश्वरलाई हेर्न डराए। तब परम प्रभुले भन्नुभयो मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ। यसरी तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठुलो देश अर्थात् दुध र मह बग्ने देश कनानी हित्ती एमोरी परिजी हिब्बी र यबुसीहरूको देशमा ल्याउनलाई म ओर्लिएको छु। अब हेर इस्रायलीहरूको पुकार म कहाँ आइपुगेको छ, मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु, यसकारण अब जा मेरा प्रजा अर्थात् इस्रायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारो कहाँ पठाउँदैछु। तर मोसाले परमेश्वरलाई भने फारो कहाँ गएर इस्रायलीहरू मिश्रबाट ल्याउन सक्ने म को र? अनि परमेश्वरले भन्नुभयो म तसित हुनेछु र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ, जब तैँले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस् तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ। मोसाले परमेश्वरलाई भने हेर्नुहोस् जब म इस्रायलीलाई गएर तिनीहरूलाई भन्नेछु तिमीहरूका पिता पुर्खाको परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको, तब तिनीहरूले उहाँको नाउँ के हो त भनेर सोधे भने मैले तिनीहरूलाई के भन्ने? तब परमप्रभुले परमेश्वरले मोसालाई भन्नुभयो म हुँ जो म हुँ। फेरि उहाँले भन्नुभयो इस्रायलीलाई तैँले यसो भन् म हुँ भन्नेले तिमीहरूका मलाई पठाउनु भएको। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो इस्रायलीलाई भन् परमप्रभु तिमीहरूका पिता पुर्खाको परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको, मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। जा गएर इस्रायलका धर्मगुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन् परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर म कहाँ प्रकट भएर भन्नुभयो मैले तिमीहरूको हेर विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु। मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी हित्ती एमोरी परिजी हिब्बी र यबुसीहरूको देश अर्थात् एउटा दुध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु। इस्रायलका धर्मगुरुहरूले तेरो कुरा सुन्नेछन्, तब त र इस्रायलका ती धर्मगुरुहरू मिश्रका राजा कहाँ जानेछौ र तिमीहरूले त्यसलाई भन्नेछौ परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ र अब हामी बिन्ती गर्दछौँ कि परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि चढाउनलाई उजाड स्थानमा हामीलाई 3 दिनको यात्रामा जाने अनुमति दिनुहोस्। तर मलाई थाहा छ कि मिश्रको राजाले करमा परेर मात्र तिमीलाई जान दिनेछ, यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बिचमा मेरा सारा आश्चर्य कर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्। म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु र तिमीहरू जाँदा रित्तो हात लिएर जाने छैनौ। हरेक स्त्रीले आफ्नो छिमेकी र त्यसको घरमा बस्ने स्त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगा फाटाहरू माग्नेछ र तिमीहरूले ती आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ, यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ। 40 वर्ष बितिसकेको छ र मोसा अझै पनि एक साधारण गोठालो नै छन्। उनी आफ्ना ससुरा इत्रोका भेडा बाख्रा चराइरहेका छन्, तर यही साधारण गोठालोले अब एक असाधारण परमेश्वरसँग भेट गर्छन् र बलिरहेको यो पोथ्रासँगको मोसाको यो भेटले परमेश्वरको भेटले परमेश्वरको बारेमा दुईवटा सत्यताहरू गहन सत्यताहरू प्रकट गर्दछ। दुईवटा, पहिलो परमेश्वर हामीभन्दा माथि हुनुहुन्छ, परमेश्वर हामीभन्दा माथि हुनुहुन्छ, परमेश्वर हामीभन्दा पर हुनुहुन्छ, र दोस्रो परमेश्वर हामी माझ हुनुहुन्छ, परमेश्वर हामी माझ हुनुहुन्छ अर्थात् परमेश्वर हामी हाम्रो नजिक हुनुहुन्छ। तपाईँको तपाईँ वचनको बुधाहरू टिप्दै हुनुहुन्छ भने यही दुईवटा बुधाहरू टिप्नुहोस्, परमेश्वर हामीभन्दा माथि हुनुहुन्छ र दोस्रो परमेश्वर हामी माझ हुनुहुन्छ। टुडे वी विल लुक एट द बर्निङ बुश एन्ड इट रिभिल्स टु ग्रेट ट्रुथ्स अबाउट गॉड। फर्स्ट, द गॉड इज अबव अस एन्ड सेकेन्ड, द गॉड इज अमङ अस। फर्स्ट, द गॉड इज अबव अस and second, that God is among us. God is transcendent and God is immanent, if you like theological terms. Parmeshwar paridhi bairako hununcha, chuttai hununcha, alag hununcha, Parmeshwar paridhi bhitra hami maaj hununcha, hamro najik hununcha. Parmeshwar hami bhanda maathi hununcha pahilo, hami bhanda para hununcha. Arthat Parmeshwar sarvashrestha hununcha, he is transcendent God. Parmeshwar hami bhanda maathi hununcha bhanneko artha hami bhanda farak hununcha waha. पूर्ण रूपमा उहाँ पवित्र हुनुहुन्छ, उहाँ विशिष्ट हुनुहुन्छ, परमेश्वर अर्कै श्रेणीको हुन्छ, हि बिलोङ्स टु डिफ्रेन्ट क्याटेगोरी अल टुगेदर। उहाँ टाढा, उहाँ अगम्य र आफ्नै सिद्ध पवित्रद्वारा घेरिनु भएको हुनुहुन्छ। अनि यो मोसाले यो कुरा पर्वतमा सिक्छन् जसलाई होरे पर्वत अर्थात् परमेश्वरको पर्वत भनिन्छ। होरे पर्वत र सिनै पर्वत एउटै हो वास्तवमा, जहाँ पछि परमेश्वरले मोसाद्वारा इस्रायललाई व्यवस्था दिनुभएको छ। यो त्यही पर्वत हो जहाँ मोसाले पछि इस्रायललाई मिस्रको छुटकारा पछि आराधना गर्नलाई ल्याउँदछ। अब प्रश्न उठ्न सक्छ कि पर्वत नै किन, स्थानले किन महत्त्व राख्छ बाइबलमा, कहाँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जब परमेश्वर आफ्नो मानिसहरूलाई भेट्नुहुन्छ त्यो त्यो स्थानको अक्ष ठुलो अर्थ हुन्छ, र विशेष गरी हाम्रो उद्धारको इतिहासमा पर्वतहरूले अर्थात् डाँडाहरूले विशेष भूमिका खेलेका छन्। पटक 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 बाइबलमा महत्त्वपूर्ण घटनाहरू पर्वतमा नै भएका छन्। अदनको बगैँचाले पनि पर्वतको रूपमा वर्णन गरिएको छ इजिकेल 28 अध्यायमा। अब्राहमले इसाकलाई पर्वतमा नै अर्पण गर्न लागेका थिए उत्पत्ति 22 अध्याय अनुसार। यीशुको परीक्षा पर्वतमा भएको थियो अनि उहाँले पर्वतमा त डाँडामा बसेर उपदेश दिनुभयो, जसलाई हामी डाँडाको उपदेश भन्दछौँ। र महान आज्ञा पनि अथवा महान आदेश पनि यीशुले पर्वतबाटै दिनुभयो। यीशु मोसा एलिया पर्वतमै एकसाथ देखा पर्नुभएको हामी देखेका छौँ। र मोसाको जीवनमा पनि पर्वतले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनको जीवनलाई एक पर्वतदेखि अर्को पर्वतसम्मको यात्राको रूपमा हामी हेर्न सक्छौँ। मोसाले परमेश्वरलाई पर्वतमा भेट्छन्, परमेश्वरले मोसालाई पर्वतमै व्यवस्था दिनुहुन्छ, र त्यो प्रतिज्ञा गरेको देशलाई टाढाबाट उसले पर्वतबाट नै हेर्दै उसको मृत्यु हुन्छ। र पर्वतमा भएको यो यो भेटघाट छ, परमेश्वरसँगको यो जम्का भेट छ, यो होरेबको पर्वतमा भएको जम्का भेट छ, यो चाहिँ दमस्कसको सडकमा पावलले यीशुलाई भेटेको जम्का भेटसँग अलिकति मिल्दोजुल्दो छ। कतिपयले त यस पर्वतलाई मोसाको जीवन परिवर्तन भएको पर्वतको रूपमा पनि गर्दछ, माउन्टेन अफ मोसेस कन्भर्जन। जसरी मोसा जसरी पावल दमस्कसको बाटोमा परिवर्तन भयो, त्यसरी नै मोसा यहाँ परिवर्तन भएको हामी देख्दछौँ। परमेश्वर अब्राम इसाक र याकुबका देखा पर्नु भएको 100 वर्ष भइसकेको थियो, तै पनि यति लामो समयपछि परमेश्वरले फेरि आफूलाई यहाँ प्रकट गर्नुभयो र उहाँ परमप्रभुको दूतको माध्यमद्वारा अथवा मार्फत देखा पर्नुभएको हामी देख्दछौँ। यो दूत को हुन्, जो जलिरहेको पोथ्राको ज्वालामा परम मोसा कहाँ प्रकट भएका छन्? बाइबलमा फेरि स्वर्गदूतहरूले अथवा दूतहरूले अक्सर परमेश्वरको सन्देश बाहक वा मध्यस्थकर्ताको रूपमा सेवा गर्छन्। जस्तै युसुफ कहाँ पठाइएका स्वर्गदूत हामीलाई थाहा छ, जकरिया कहाँ देखा परेका स्वर्गदूत, र यीशुको पुनरुत्थानपछि स्त्रीहरूसँग बोल्ने स्वर्गदूत। तर यो विशेष स्वर्गदूत जसलाई यहाँनिर परमप्रभुको दूत भनिएको छ, स्वयं परमेश्वर हुनुहुन्थ्यो। केवल परमेश्वरको सन्देश बाहक मात्र होइन, उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो। यो परमप्रभुको दूत उही दूत हुनुहुन्छ जो हागरको कष्टमा उनलाई भेट्न प्रकट हुनुभयो, जसले मोरिया डाँडामा अब्रामको जाँच गर्नुभयो। र ईश्वर शास्त्रीहरूले यसलाई थियोफनी भन्छन्। थियोफनी थियोफनी एउटा यस्तो शब्द हो जसले धर्मशास्त्रमा परमेश्वर मानिसहरू कहाँ कुनै दृश्य रूपमा प्रकट हुनुभएको घटनालाई बुझाउँदछ। र बाइबलले यसलाई स्पष्टता रूपमा उल्लेख त गरेको छैन, तर अधिकांश ईश्वरशास्त्रीहरू है बाइबलका विदहरू सहमत हुन्छन् कि परमप्रभुका दूतले सम्भवतः देहधारण हुनुभन्दा अघिको परमेश्वरको पुत्र येशु ख्रिस्टलाई बुझाउँदछ। पुत्रले मानव शरीर धारण गर्नुभन्दा शताब्दी अघि उहाँ बेला बेलामा पुरानो करारमा आफ्ना मानिसहरूका बिचमा प्रकट हुनुहुन्थ्यो। हजारौँ वर्षपछि बेथलेममा बालक रूपमा जन्मनुहुने उही परमप्रभुको दूत यहाँ मोसा कहाँ प्रकट हुनुभएको हामी देख्दछौँ। सो परमेश्वर एउटा पोथ्राको बिचबाट आगोको ज्वालामा परमेश्वर मोसा कहाँ देखा पर्नुहुन्छ। त्यो बलिरहेको पोथ्राले मोसाको ध्यान खिच्छ। त्यो पोथ्रा जलिरहेको थियो तापनि भस्म हुँदैन थियो। मोसा जिज्ञासु भए र यो अनौठो घटनाको कुनै वैज्ञानिक कारण छ कि भनेर सोचेका हुन सक्छन्। तर जब उनी मोसा हेर्नको लागि अगाडि बढे तब परमप्रभुले मोसालाई भन्नुभयो, मोसा ए मोसा यता नजिक नआइज, तेरो खुट्टाबाट जुत्ता फुकाल, किनभने त उभिएको यो ठाउँ पवित्र भूमि हो। या विचार गर्नुहोस्, परमेश्वर मोसा कहाँ प्रकट हुनुहुन्छ? मोसाले एक्सपेक्ट पनि गरेको थिएन, आशा गरेको थिएन, ऊ त एउटा गोठालो हो, भेडा चलाइरहेको छ। परमेश्वर मोसा कहाँ प्रकट हुनुहुन्छ? तर साथसाथै परमेश्वरले एउटा सीमा पनि त्यहाँ तोक्नुहुन्छ, एउटा बााउन्ड्री पनि छ त्यहाँनिर। परमेश्वर मोसालाई भन्नुहुन्छ, ए मोसा यता नजिक नआइज, त्यहीँ बस, पाइला अगाडि नबढा, त्यहीँ उभिराख, नजिक नआइज, तेरो खुट्टाबाट जुत्ता फुका। किन किन परमेश्वर मोसा उहाँको नजिक आएको चाहनुहुन्न तर पनि परमेश्वर मोसा कहाँ बोल्नु भन्ने चाहनुहुन्छ? किन परमेश्वरले मोसालाई जुत्ताबाट खुट्टाबाट जुत्ता फुका लाउनुहुन्छ? किनभने मोसा उभिएको भूमि मानिसको पाप र अशुद्धताले अपवित्र नहोस् भनेर होइन, याद गर्नुहोस्, परमेश्वरले आफूलाई वा त्यो जमिनलाई जोगाउँदै हुनुहुन्थ्यो। त्यो भूमि परमेश्वरको ध्यान त्यो भूमितिर थिएन, परमेश्वरले मोसालाई जोगाउँदै हुनुहुन्थ्यो। मोसाको खातिर परमेश्वरले यसो भन्दै हुनुहुन्थ्यो, भूमिको खातिर होइन। परमेश्वरको पवित्रता यति शक्तिशाली र अगाध छ कि यदि मोसा त्यसको धेरै नजिक गएमा त्यो पवित्रताले उसलाई भस्म पार्न सक्थ्यो। मोसाकै भलाइको लागि परमेश्वरले उसलाई नजिक नआउन यहाँनिर चेतावनी दिँदै सुरक्षा दिइराख्नु भएको थियो। त्यसैले परमेश्वरले मोसालाई जुत्ता फुकाल्न लगाउनुहुन्छ। तर ध्यान दिनुहोस्, फेरि यो आज हाम्रो लागि दिएको नियम होइन, के चर्चमा आउँदा जुत्ता फुकाल्ने यो परम्पराको सुरुवात होइन, यो बरु एउटा प्रतीक थियो। यो त्यो विशेष स्थान पवित्र थियो किनकि त्यहाँ परमेश्वरको उपस्थिति थियो। पवित्र को अर्थ छुट्याएको भन्ने हुन्छ, अलग गरेको भन्ने हुन्छ। अनि त्यो भूमि हिजोसम्म त्यहाँ भेडा बाख्रा चढ्थ्यो, मान्छेहरू हिँड्थ्यो, केही थिएन, समस्या थिएन, तर आज त्यो भूमि पवित्र भएको छ। किन? किनकि त्यहाँ परमेश्वर मोसा कहाँ प्रकट गर्नुभएको छ। त्यसै परमेश्वर मोसालाई किन जुत्ता चाहिँ फुकाल लाउनु भयो त? फेरि जुत्ताले भूमि छोएको हुनाले यसले संसारको अशुद्धतालाई सङ्केत गर्दथ्यो, र जुत्ता फुकाल्नु भनेको मोसाले परमेश्वरको उपस्थितिमा अत्यन्तै आदर श्रद्धा र गम्भीरताका साथ जानुपर्छ भन्ने चिन्ह थियो। अनि यो जङ्का भेटपछि त्यो भूमि सधैँको लागि पवित्र रहेन, त्यो केवल त्यही क्षणको लागि थियो। मोसा र परमेश्वरको भेटको लागि मात्र छुट्याएको अर्थमा यो पवित्र थियो। त्यसैले यहाँ मुख्य कुरा पवित्र भूमि होइन तर पवित्र परमेश्वर हुनुहुन्छ। पछलाई हेर्नुहोस् न, म तेरा पिता पुर्खाका परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। बलिरहेको पोथ्राको दृश्य मात्र पर्याप्त थिएन, त्यसैले परमेश्वरले आफैलाई अब्राहम, इसाक र याकुबका परमेश्वर रूपमा चिनाउनुहुन्छन्। वास्तवमा यो वाक्यांश उहाँले यो अध्यायमा धेरैचोटि दोहोऱ्याउनुहुन्छ, धेरैचोटि, म तेरा पिता पुर्खाका परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। उहाँले घरिघरि दोहोऱ्याउनुहुन्छ, परमेश्वरले आफैलाई एक करारको परमेश्वरको रूपमा यहाँनिर परिचित गराउनुहुन्छ। जसले पिता पुर्खाहरूसँग जुन प्रतिज्ञा गर्नुभयो त्यो उहाँ पुरा गर्नमा विश्वासयोग्य पनि हुन्छ। सो परमेश्वरले मसालाई यो जम्का भेटलाई, यो क्षणलाई गलत नबुझोस् र अरू केही नठानोस् भनेर उहाँले आफैले व्याख्या गर्नुहुन्छ। उहाँ किन प्रकट गर्नुहुँदैछ, प्रकट हुनुहुँदैछ। अब परमेश्वरमा भएको त्यो भेटप्रति मोसाको कस्तो प्रतिज्ञा भयो होला, तपाईँ हेर्नुहोस् त पद छको अन्तिम वाक्यांशलाई। तब मोसाले आफ्नो मुख ढाके किनकि तिनी परमेश्वरलाई हेर्न डराए। मोसा परमेश्वरलाई हेर्न डराए, त्यसकारण उसले आफ्नो मुख ढाके, उसले आफूलाई छोपे, उसले परमेश्वरलाई ठाडो शिर गरेर हेर्न सकेन। मोसा किन परमेश्वरलाई हेर्न डराए? कि परमेश्वर क्रूर हुनुभएकोले हो, वा उहाँको रूप कुनै लामो सिङ पलाएको वा दारी भएको डरलाग्दो प्राणी जस्तो भएकोले गर्दाखेरि हो कि उहाँलाई मोसाले हेर्नै सकेन? बिल्कुल होइन, बरु परमेश्वर यति शुद्ध, यति पवित्र हुनुहुन्छ कि पापी मानिसका लागि उहाँको महिमालाई सिधै हेर्नु असम्भव छ, असम्भव छ। यो त मध्याह्नको समयमा त्यो चर्को लागिरहेको सूर्यलाई, घामलाई नाङ्गो आँखाले सिधै हेर्न खोजे जस्तै हो, जसको तेजले मानिसलाई अन्धो बनाइदिन सक्छ। मुसाको यो अनुभव अगमवक्ता यसैयाको जस्तै थियो। यसैयाले दर्शनमा जब परमेश्वरको भव्यता देखे तब उनले ती निष्पाप स्वर्गदूतले समेत परमेश्वरको त्यो प्रखर पवित्रताको सामु आफ्ना पखेटाले अनुहार छोपेका पाए। अनि त्यो दृश्यपछि यसैको अगमवक्ताले व्याकुल हुँदै यसरी भनेका थिए कि धिक्कार, म नष्ट भएँ किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूको बिचमा म बस्दछु र मैले मेरा आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु। मोसाले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा बुझे, परमेश्वर छुट्टै हुनुहुन्छ, उहाँ भिन्नै हुनुहुन्छ, उहाँ हामीभन्दा माथि हुनुहुन्छ भन्ने कुरा बुझे र उहाँलाई आफ्नो आँखाले सिधै हेर्ने, हेर्न हेर्न सक्ने त्यो योग्यता आफूमा नभएको मोसाले महसुस गरे। अनि मोसाले परमेश्वरको त्यो महानता र पवित्रतालाई बुझ्दै अत्यन्त श्रद्धा र भयका साथ प्रतिक्रिया जनाए। तर विडम्ब कुरा, आज धेरै मानिसहरू परमेश्वरलाई, मानिसहरू परमेश्वरलाई लिएर पटक्कै डराउँदैनन्। परमेश्वरलाई लिएर मानिसहरूमा कति पनि भय देखिँदैन आज हामी हेर्छौँ भने। के तपाईँले येशूलाई एउटा भद्र, एउटा भलात्मक रूपमा चित्रण गरेको थियो, तस्विरहरू देख्नुभएको छ, येशूको तस्विरहरू देख्नुभएको छ तपाईँले, जहाँ उहाँको टाउको हल्का ढल्केको हुन्छ अनि हातहरू फैलाइएको हुन्छ अनि काँध माथि अथवा शिरमाथि ढुकुर उडिरहेको हुन्छ। उहाँले आफ्नो त्यो निलो आँखाले र न्यानो मुस्कान साथ तपाईँलाई हेरिरहेको हुन्छ र कतिपय तस्विरमा त छातीमा त्यो मुटु, त्यो लभ इमोजी समेत राखिएको हुन्छ। तर याद राख्नुहोस्, मोसाले मरुभूमि भेटेको परमेश्वरको स्वरूप त्यस्तो पटक्कै थिएन। यो क्युट पिक्चर थिएन। धेरै मानिसहरू परमेश्वरलाई यस्तो व्यक्तिको रूपमा मात्र सोच्न मन पराउँछन् जो सधैँ प्रेमिलो हुनुहुन्छ, जतै सहनशील हुनुहुन्छ, जसको एकमात्र कोमल काम भनेको आशिष दिने हो, समृद्धि दिने हो र निको पार्ने हो। उनी यस्तो परमेश्वर चाहन्छ जसको बदलामा, जसले बदलामा केही नमागे, केही माग नगरिकन दिई मात्र रहोस्। एक यस्तो परमेश्वर जसको उनीहरूको जीवनमा कुनै अधिकार छैन, कुनै दाबी छैन र कुनै अपेक्षा छैन। धेरैले यस्तो परमेश्वर खोजिरहेको छ जो केवल दयालु कृपालु हुनुहुन्छ, ताकि उहाँ तिनीहरूको सुविधाको त्यो घेराभित्र सजिलो अटाउन सकोस्। परमेश्वरले हामीलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभयो ताकि हाम्रो जीवनबाट उहाँको महिमा र पवित्रता पवित्र चरित्र झल्किन सकोस्। तर विडम्बना, पापले गर्दा आज मानिसहरूलाई उल्टै परमेश्वरले आफ्नो स्वरूपमा बन्न थालेका छन्, आफ्नो स्वरूपमा सृष्टि गर्न थालेका छन्। उनीहरूले परमेश्वरलाई आफ्नै इच्छामा, आफ्नै कमजोरी, आफ्नै स्वार्थ सुहाउँदो गरी एउटा सानो आकारमा ढाल्ने प्रयास गरिरहेका छन्। मोसाले भेटेको परमेश्वर एकदमै फरक परमेश्वर हुन्छ। आज तपाईँ मैले सुनेको, देखेको, अरूले प्रस्तुत गरेको परमेश्वरभन्दा धेरै फरक परमेश्वर हुनुहुन्छ। बाइबलको जीवित परमेश्वर हाम्रो इच्छाहरूको प्रतिबिम्ब वा हाम्रो कल्पनाको उपज मात्र हुनुहुन्न प्रियहरू। उहाँ पूर्ण रूपमा प्रेमिलो र कृपालु हुनुहुन्छ, यसमा कुनै शङ्का छैन। तर साथसाथै बाइबलको परमेश्वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ र नैतिक रूपमा उहाँ शुद्ध हुनुहुन्छ। परमेश्वरले कहिले पनि खराबी गर्नुहुन्न, उहाँले खराबीलाई सहनुहुन्न, उहाँले पापलाई घृणा गर्नुहुन्छ र उहाँको स्थान हामीभन्दा धेरै उच्च छ र उहाँ हाम्रो भक्ति र आराधनाको योग्यको हुनुहुन्छ। परमेश्वरको पवित्रताको सामु जब हामी पढ्छौँ, जब हामी परमेश्वरको लाई उहाँको पवित्रतामा देख्छौँ, हाम्रो प्रतिक्रिया मोसाभन्दा फरक नहुनुपर्ने हो, इसायाभन्दा फरक नहुनुपर्ने हो। तर अक्सर हामी परमेश्वरको पवित्रतालाई एकदम हल्का रूपमा लिन्छौँ। सो तपाईँलाई प्रश्न भनेको, तपाईँ परमेश्वरलाई तपाईँ कसरी लिनुहुन्छ? तपाईँको परमेश्वर कस्तो हुनुहुन्छ? तपाईँले चिनेको परमेश्वर कस्तो हुनुहुन्छ? तपाईँले विश्वास गरेको परमेश्वर कस्तो हुनुहुन्छ? परमेश्वरप्रतिको तपाईँको बुझाइ ठुलो छ, विशाल छ कि सानो छ, सङ्कीर्ण छ? कतै तपाईँले अन्जानमै उहाँलाई आफ्नै सीमित विचार र कल्पनाको घेराभित्र अटाउने गरी सानो त बनाइराख्नु भएको छैन? आज धेरै मानिसहरूको समस्या के हो भने उनीहरूले परमेश्वरप्रतिको बुझाइ बाइबल, उनीहरूको परमेश्वरप्रतिको बुझाइ बाइबलबाट आएको हुँदैन। उनीहरूले परमेश्वरको बारेमा बाइबलबाट सिकिरहेको हुँदैन। उनीहरूले कि त चलचित्रबाट सिकिरहेको हुन्छ, कि त उपन्यासबाट, कथाहरूबाट, वा त्यस्ता प्रचारकहरूबाट उनीहरूले सिकिरहेको हुन्छ, जसले परमेश्वरलाई मानिसहरूको चाहना र मानिसहरूको डिमान्ड अनुसार काटछाट गरेर प्रस्तुत गरिदिन्छ। त्यसले प्रिय प्रश्न यो होइन कि तपाईँ परमेश्वरको बारेमा के सोच्नुहुन्छ, प्रश्न यो हो बाइबलले उहाँको बारेमा के प्रकट गर्छ, अर्थात् परमेश्वरले आफ्नो बारेमा के प्रकट गर्नुभएको छ, परमेश्वरले आफ्नो बारेमा के बताउनु भएको छ। किनकि उहाँ गुङ्गो हात्ती जस्तो हुनुहुन्न, उहाँले आफ्नो बारेमा आफ्नो परिचय आफै दिन सक्नुहुन्छ। उहाँलाई नै बोल्न दिनुपर्ने हुन्छ हामीले, उहाँको हातमा हामीले माइक थमाइदिनुपर्ने हुन्छ र उहाँबाट सुन्नुपर्ने हुन्छ कि परमेश्वर कस्तो हुनुहुन्छ भनेर। अनि बाइबलले बताउँदछ परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ भिन्न हुनुहुन्छ, उहाँ फरक हुनुहुन्छ। मसाको अगाडि उहाँले ठ्याक्कै त्यही गर्नुहुन्छ, उहाँले आफूलाई प्रकट गर्नुहुन्छ। अनि उहाँले मसालाई आफ्नो नाउँ बताउनुहुन्छ, परमेश्वरको एउटा नाउँ छ प्रियहरू, यो जहाँ उहाँले बताउनुहुन्छ गड ह्याज अ नेम, र उहाँको नाउँ सान्टा क्लज होइन, उहाँको नाउँ कृष्ण होइन, परमेश्वरको बाइबलको परमेश्वरको नाउँ बुद्ध पनि होइन, बाइबलको परमेश्वरको नाउँ 13 र 14 पदमा हामी देख्छौँ। एकपल्ट हेर्नुहोस् त 13 र 14 पदमा मसाले परमेश्वरलाई भने, हेर्नुहोस् जब म इस्रायललाई गएर तिनीहरूलाई भन्नेछु तिमीहरूका पिता पुर्खाको परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको हो, तब तिनीहरूले तपाईँको नाउँ के हो त भने सोधे भने मैले तिनीहरूलाई के भन्ने, तब परम परमेश्वरले मसालाई भन्नुभयो म हुँ जो म हुँ। अर्थात् मसाले यसरी भनिरहेको छ, यसलाई थोरै हाम्रो हिसाबले यसलाई प्रस्तुत गर्ने भने मसाले यसै भनिरहेको छ परमेश्वरलाई कि हामी धेरै बेर कुरा गरिसक्यौँ, तर तपाईँलाई मैले मेरो नाम तपाईँको नाम मैले सोध्न बिर्सेछु, म मसा नजिक छु म नाम नि। अनि परमेश्वरले मसालाई आफ्नो नाम दिनुहुन्छ, म हुँ जो म हुँ, आई एम हु आई एम। परमेश्वरले आफ्नो परिचय दिइरहनु भएको छ, गड इज इन्ट्रोड्युसिङ हिमसेल्फ एज आई एम हु आई एम। फेरि परमेश्वर बोल्न सक्नुहुन्छ, ही क्यान टक, परमेश्वर बोल्न सक्नुहुन्छ, एन्ड ही क्यान इन्ट्रोड्युस हिमसेल्फ, ही क्यान टेल अस एक्ज्याक्टली हु ही इज। वी डोन्ट ह्याभ टु गेस, हामीले अड्कल गर्नु पर्दैन। मानिलिनुहोस् तपाईँ कुनै एउटा अपरिचित मान्छेको परिचय भेट्नुहुन्छ, अनि तपाईँहरू दुईजना एकअर्कालाई हेरिराख्नुहुन्छ, अनि त्यो मान्छेको बारेमा त्यो मान्छेले आफ्नो बारेमा तपाईँलाई केही पनि बताउँदैन, तपाईँले जे होस् तपाईँ उसको बारेमा कति गेस गर्नुहुन्छ, तपाईँ फलाना होला डिस्काउन्ट होला, तपाईँ यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ होला, तपाईँ यहाँबाट त्यो, जबसम्म त्यो मान्छे बोल्दैन तबसम्म तपाईँलाई त्यो मान्छेको बारेमा केही पनि थाहा हुँदैन। तपाईँले जतिसुकै कोसिस गर्नुहोस् केही पनि थाहा हुँदैन। प्रिय परमेश्वर बोल्नुभएको छ, बोल्नुभएको कारण हामीलाई थाहा छ उहाँ कस्तो हुनुहुन्छ भनेर। त्यो प्रश्न भने कि हामी सुन्न तयार छौँ कि हामी होइन होइन प्लिज डोन्ट टेल मी तपाईँ कस्तो हुन्छ, मलाई नभन्नुहोस्, मलाई थाहा छ तपाईँको भनेर। लेट मी गेस, यसरी हामी मान्छेलाई चिन्दैनौँ, चिन्छौँ परमेश्वरलाई पनि हामी यसरी चिन्दैनौँ। परमेश्वर आफै बोल्नुहुन्छ र उहाँ बोल्नुभएको छ, अनि उहाँले भन्नुहुन्छ कि मेरो नाउँ म हुँ जो म हुँ हो। यो कस्तो खालको नाम हो, कस्तो खालको म हुँ जो म हुँ? जब हामी आफ्नो परिचय दिन्छौँ हामी अक्सर भन्छौँ कि म एक बुबा हुँ, म एक टिचर हुँ, म एक म अग्लो छु, म होचो छु, म लेखक हुँ, म विद्यार्थी हुँ। तर परमेश्वर भन्नुहुन्छ म हुँ जो म हुँ। उहाँले यसो भन्नु न कि तिमी मलाई जे बनाउन चाहन्छ, जस्तो सोच्छ म त्यस्तै हो, जस्तो सोच्छु म त्यस्तै हो। कसैको लागि म कृष्ण हो, कसैको लागि म बुद्ध हो, कसैको लागि म येशु हो। उहाँले त्यसो भन्नुहुन्न, उहाँ भन्नुहुन्छ म हुँ, जो म हुँ परमेश्वर भन्नुहुन्छ, उहाँ जस्तो हुनुहुन्छ त्यस्तै हुनुहुन्छ, उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ, उहाँ जो हुनुहुन्छ त्यही हुनुहुनेछ। हामी उहाँलाई आफूले चाहेको जस्तो ईश्वरको रूपमा ढाल्न सक्दैनौँ र आफ्नै विचार अनुसार उहाँलाई बनाउन सक्दैनौँ। उहाँ स्वभावमा अनन्त र अपरिवर्तनीय हुनुहुन्छ। यसको अर्थ म हुँ जो म हुँ, उहाँ स्व अस्तित्ववान हुन्छ, हिज सेल्फ एक्जिस्टेन्ट, उहाँ स्वयं पर्याप्त हुनुहुन्छ, आफैमा पुगिसक र यथेष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कुनै पनि कुराले उहाँको परिचय दिन मिल्दैन, उहाँलाई परिभाषित गर्न मिल्दैन, उहाँलाई अरू कसैसँग तुलना गरेर वर्णन गर्न मिल्दैन। किनकि परमेश्वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, उहाँ जस्तो हुनुहुन्छ त्यस्तै हुनुहुन्छ, स्वयं आफैमा परिभाषित, स्वयं अस्तित्ववान, स्व अस्तित्ववान आत्मा निर्भर हुनुहुन्छ। उहाँ यहोवे परमेश्वर हुनुहुन्छ, शक्तिशाली परमेश्वर, सार्वभौम परमेश्वर, विश्वासयोग्य परमेश्वर, करार लिए परमेश्वर हुनुहुन्छ। मसाले फारोको दरबारमा हुर्किँदा दिनहुँ सुन्ने गरेका मिश्रका देवी देवताहरू जस्तो उहाँ हुनुहुन्न, वा तपाईँ र मैले सोचे जस्तो ईश्वरहरू जस्तो पनि उहाँ हुनुहुन्न, उहाँ फरक हुनुहुन्छ। मिश्रका देवताहरू अरूमा निर्भर थिए, तिनीहरू न त अनन्त थिए, न त स्व अस्तित्ववान थिए, वा स्व पर्याप्त नै थिए। धेरै धर्मका देवी देवताहरू जस्तै तिनीहरू मानिसमा भर पर्थे, तिनीहरूलाई सेवा, तिनीहरूको सेवा गरिनु पर्थ्यो, सम्हालिनु पर्थ्यो, उनीहरूलाई टिकाइनु पर्थ्यो, उनीहरूलाई सस्टेन गरिनु पर्थ्यो। तर बाइबलको परमेश्वर कसैमाथि निर्भर हुनुहुन्न, बरु सबै कुरा बाइबलको परमेश्वरमाथि निर्भर गर्दछ। हाम्रो कारणले उहाँको अस्तित्व भएको होइन, अस्तित्व सम्भव भएको होइन। कतिले भने गर्छ कि हामी छौँ र त ईश्वर छ, होइन होइन, ईश्वर छन् र त हामी छौँ, हामी भएको ईश्वर भएको होइन। हाम्रो अस्तित्व चाहिँ परमेश्वरको अस्तित्वमा निर्भर छ। उहाँ यस्तो परमेश्वर हुन्छ जो स्वयं परिभाषित, स्वयं पर्याप्त र अपरिवर्तनीय हुनुहुन्छ, अपरिवर्तनीय। मोसाले इस्रायलीहरूलाई यही घोषणा गर्नु थियो कि म हुँ भन्ने, अब्राहम, इसाक र याकुबको परमेश्वर मलाई तिमीहरू कहाँ पठाएको, यो उहाँको नाउँ हो र उहाँ चाहनुहुन्छ कि यो नाउँ सदा रहिरहनेछ र सबै पुस्तासम्म यही नाउँको सम्झना हुनेछ। परमेश्वरको नाउँ परिवर्तन हुने छैन, पुस्ता परिवर्तन भएसँगै उहाँको नाउँ यही रहनेछ। र वास्तवमा त्यस्तै भएको छ। इसरायलको तपाईँ इतिहास हेर्नुहुन्छ भने इसरायलले परमेश्वरलाई यही नाउँले चिनेको छ, याहोवे परमेश्वरको नाउँले, म हुँ भन्ने परमेश्वरको नाउँले। र यस यो नाउँ यति पवित्र नाउँ थियो कि इसरायलहरूको माझ उनीहरूले परमेश्वरको नाउँसम्म पनि उच्चारण गर्न सक्दैन थिए, उच्चारण गर्न सक्दैन थिए। दे कान्ट इभन प्रनाउन्स दिस नेम, यो यति पवित्र नाउँ थियो। अब यसले एउटा यस्तो प्रश्न खडा गर्छ कि जुन अघि भर्खरै हामीले भन्छ सँग 15 पढ्दै थियौँ, यदि परमेश्वर यति पवित्र हुनुहुन्छ, परमेश्वर यति महान हुनुहुन्छ, यति यति माथिको हुनुहुन्छ, फरक हुनुहुन्छ, अर्कै श्रेणीको हुनुहुन्छ, तर हामी परमेश्वरभन्दा भिन्न छौँ भने, उहाँ माथि हुनुहुन्छ तर हामी तलको हौँ भने, परमेश्वर डाँडामा बास गर्नुहुन्छ, उहाँको बासस्थान फरक छ भने, अब हामी त्यो क्वेसन भनेको परमप्रभुको डाँडामा को खोल्न सक्ला, परमप्रभुको पवित्र स्थानमा को खडा हुन सक्छ? अनि यसको जवाब हुन्छ कोही पनि सक्दैन, कोही पनि सक्दैन। अब्राहम सक्दैन, मोसा सक्दैन, दाउद सक्दैन, त्यसो भए को सक्छ त? जसको आचरण निर्दोष छ, जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, जसले झुटो कुरामाथि शपथ खाँदैन। पदसङ्ग्रह 24 अध्याय। अनि यस पृथ्वीमा प्रियहरू यी योग्यताहरू पुगेको कुनै पनि मानिस भेट्दैनौँ हामी, कोही पनि यस्तो व्यक्ति छैन जो परमप्रभुको पर्वत उक्लन सकोस्, उहाँको पवित्र स्थानमा खडा हुन सकोस्, उहाँको पवित्रता र क्रोधद्वारा भस्म नहोस्, कोही पनि छैन। हामीमध्ये कोही पनि परमप्रभुको पर्वतमा चढ्न र उहाँको पवित्र स्थानमा खडा हुन सक्दैनौँ। अनि प्रिय, यो हाम्रो एकदमै नराम्रो खबर हो, इट्स अ ब्याड न्युज। तर त्यहाँ गुड न्युज पनि छ, हाम्रो त्यो खुसीको खबर पनि छ कि हामी उक्लन नसके तापनि परमेश्वर आफै तल ओर्ली आउनुभएको छ। We cannot go up, but God has come down. हामी उहाँका उहाँसम्म पुग्न सक्थ्यौँ पनि उहाँ हामीसम्म आइपुग्नु भएको छ। र प्रियहरू, क्रिस्चियन धर्म भनेको मानिसहरू कोसिस गरेर परमेश्वरसम्म पुग्ने बारेमा होइन, यो धर्म यो त स्वयं परमेश्वर हामी मानिसका ओर्ले आउनुभएको बारेमा हो। र यसलाई हामीले आजको वचनको दोस्रो सत्यतातर्फ लैजान्छ। परमेश्वर हामी माझ हुनुहुन्छ, हामी माथि तर उहाँ हामी माझ हुनुहुन्छ। God is among us. बाइबलको परमेश्वर हामीभन्दा माथि हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, विशिष्ट सर्वश्रेष्ठ पूर्ण रूपमा अर्को श्रेणीको हुनुहुन्छ, उहाँ महान र विस्मयकारी अनन्त स्व अस्तित्ववान अपरिवर्तनीय सार्वभौम हुनुहुन्छ। तर बाइबल यहाँ रोकिँदैन, बाइबल डजन्ट स्टप हियर, उहाँ टाढा रहिरहने कुनै टाढाको ईश्वर हुनुहुन्न, होइन, उहाँ हाम्रो नजिक हुनुहुन्छ, उहाँ हामी माझ हुनुहुन्छ, उहाँ हाम्रो लागि तल ओर्ली आउनु भएको छ, उहाँले आफ्नो मानिसहरूको कष्ट देख्नुहुन्छ, उहाँले हाम्रो क्रन्दन पुकारा सुन्नुहुन्छ र उहाँले हामीलाई छुटकारा दिनलाई ओर्ली आउनुभएको छ। उहाँले आफ्नो जनहरू कष्ट देख्नुहुन्छ, हामीले पहिलो वचनमा सुन्यौँ परमेश्वर देख्नुहुन्छ, उहाँले आफ्नो जनहरूको पुकारा सुन्नुहुन्छ, हामी दोस्रो वचनमा सुन्यौँ परमेश्वर सुन्नुहुने परमेश्वर हुनुहुन्छ र उहाँ बोल्नुहुने र छुटकारा गर्नलाई अग्रसर हुने परमेश्वर हुनुहुन्छ। पद 7-10 हेर्नुहोस् न, पद 7-10 तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकार गरेको मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ, यसैले तिनीहरूलाई मिस्रीहरूको हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल ठुलो देश अर्थात् दुध र मह बग्ने देश कनानी हित्ती एमोरी परिजी हिब्बी र यबुसीको देशमा ल्याउनलाई म ओर्ली आएको छु। अब हेर, इस्रायलको पुकार म कहाँ आइपुगेको छ, मिस्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु, यसकारण अब जहाँ मेरा प्रजा आफ्ना इस्रायलीहरूलाई अर्थात् इस्रायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। परमप्रभुले मोसालाई 3 कुरा यहाँनिर भन्नुभयो, तपाईँले देख्नुभयो, याद गर्नुभयो, मैले मेरो मानिसहरूको कष्ट देखेको छु, मैले उनीहरूको पुकारा सुनेको छु र म तिनीहरू छुटकारा दिन आएको छु। हाम्रो परमेश्वर निर्जीव परमेश्वर हुन्न, हाम्रो परमेश्वर व्यक्तिगत सम्बन्ध राख्न नसक्ने परमेश्वर हुन्न, हाम्रो परमेश्वर अव्यक्तिक परमेश्वर हुन्न, उहाँ त्यति टाढा हुनुहुन्छ, तर पनि उहाँले हाम्रो दुःख सुन्नुहुन्छ, हाम्रो पुकारा सुन्नुहुन्छ र हामीलाई बचाउन ओर्ली आउनुभएको छ। वास्तवमा प्रियहरू, त्यो जलिरहेको त्यो पोथ्राको अर्थ नै यही हो। पोथ्रामा भएको त्यो भेट केवल मोसाको व्यक्तिगत परिवर्तनको लागि मात्र थिएन, यो त उनको नयाँ जिम्मेवारी वा कमिसनको लागि मात्र थियो, बुझ्नुहुँदैछ। परमेश्वरले मोसालाई आफ्ना मानिसहरू अर्थात् इस्रायलीलाई फारोको हातबाट छुटाउन र उहाँको आराधना गर्नको लागि यही पर्वतमा ल्याउनको निम्ति पठाउँदै हुनुहुन्थ्यो। अनि परमेश्वरको यो मूल योजना केवल इस्रायलीहरूलाई मिश्रको कष्टबाट निकाल्नु मात्र थिएन केही समयको निम्ति, यो केवल टेम्पोररी छुटकारा मात्र थिएन, अस्थायी छुटकारा थिएन, बरु उनीहरूलाई दुध र मह बग्ने ठुलो देश प्रतिज्ञाको देशमा पुर्याएर आफ्नो राज्यको पुनस्थापना गर्नु थियो। तपाईँलाई यहाँ छ अदनको बगैँचामा घुमेको त्यो राज्य, परमेश्वरको राज्य, त्यो सम्बन्ध र शासनलाई परमेश्वरले फेरि उहाँले पुनस्थापित गर्दै हुनुहुन्थ्यो। उहाँ परमेश्वर आफै अब फेरि यी मानिसहरूलाई छुटकारा दिएर कनान देशमा प्रत्येक देशमा पुर्याएर उनीहरूको आफ्नै भूमिमा पुर्याएर परमेश्वर आफै उनीहरूको राजा हुनुहुनेछ र उनीहरू परमेश्वरको सुरक्षा मुनि र शासन मुनि रहनेछन् र उनीहरूले त्यहाँ त्यस्तै आशिष र आनन्द उपभोग गर्नेछन् जस्तो आदरमा बाले पतन हुनुभन्दा अघि बगैँचामा गरेका थिए। परमेश्वरले त बगैँचामा घुमेको त्यो राज्य पुनस्थापन गर्ने यहाँ आफ्नो कदम चाल्दै हुनुहुन्छ। यो केवल राजनैतिक, केवल यो सामाजिक छुटकाराको विषय मात्र थिएन, केवल यो दासत्वबाट संसार कष्टबाट छुटकारा मात्र थिएन, त्योभन्दा बढी नै यहाँ परमेश्वरले गरिराख्नु भएको थियो। तर यो छुटकारा सजिलो हुने छैन, मिश्रको राजाले इस्रायललाई राजी खुसीले जान दिने छैन, त्यति सजिलो हुनेवाला छैन। परमेश्वरले मोसालाई दिनुभएका चिन्हहरू मात्र पर्याप्त हुने छैन, केवल परमेश्वरको सामर्थ्य पूर्ण हातले मात्र मोसालाई बाध्य पार्नेछ। पद 19-20 हेर्नुहोस् न, पद 19-20। तर मलाई थाहा छ कि मिश्रको राजाले कर्म परेर मात्र तिमीलाई जान दिनेछ, यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बिचमा मेरो सारा आश्चर्य कर्मद्वारा मिश्रीलाई प्रहार गर्नेछु र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्। र जब परमेश्वरले अन्तत उनीहरूले मिश्रको हात मिश्रको दासत्वबाट छुटकारा दिनुभयो अनि उनीहरू मिश्रबाट उपहारहरू लिएर उहाँको प्रबन्ध आशिष लिएर एकसाथमा निस्के, जसरी परमेश्वर प्रतिज्ञा गर्नुभएको थियो। मसालाई परमेश्वरले यो काम कसरी पुरा हुनेछ भने कुनै पनि उहाँले त्यो मसालाई थाहा छैन, अन्दाज छैन, मसालाई केवल पठाउनु हुँदैछ. तर परमेश्वर आफ्नो मानिसहरूलाई छुटाउन मसालाई नै आफ्नो यो पात्र अथवा हतियार बनाउन चाहनुहुन्थ्यो. त्यसैले मसाले अब एउटा प्रश्न गर्छ यहाँनिर. मोसेस ह्याज अ क्वेसन. 11 पद हेर्नुहोस् त, 11. तर मसाले परमेश्वरलाई भने, फारो कहाँ गएर इस्रायलहरू मिस्रबाट ल्याउन सक्ने म को र मी यु वान्ट मी टु गो टु फारो डेलिभर द इस्राएलाइट्स? आर यु सिरियस? म को र हु एम आई? यो म को भन्ने प्रश्न जुन मसाले सोधिरहेको छ, यो प्राय हामी सबैले जीवन कुनै न कुनै मोडमा आएर सोध्ने गर्छौँ, म कहुँ र भन्ने प्रश्न. सायद तपाईँले अहिले अहिलेको जीवनको यो घडीमा यो प्रश्न सोधिराख्नु भएको छ होला, म कहुँ र. तपाईँ यो प्रश्नको जवाब कसरी दिनुहुन्छ? हाउ वुड एन्सर दिस क्वेसन? हु एम आई? म कहुँ र. संसारका धेरै मानिसहरू आफूले गर्ने कामको आधारमा आफ्नो परिचय दिने प्रयास गर्छौँ. म एक छोरी हुँ, म एक छोरा हुँ, म एक विद्यार्थी हुँ, म एक बुबा हुँ, म एक श्रीमान हुँ, म एक व्यापारी हुँ, होइन र, म विवाहित हुँ अथवा म विधवा हुँ. सो हाम्रो जीवनमा भएका कुराहरूको आधारमा, हाम्रो परिस्थितिको आधारमा, हाम्रो कामको आधारमा हामी आफ्नो परिचय दिन्छौँ. तर परमेश्वर मोसाले यो प्रश्नको जवाब कसरी दिएको चाहनुहुन्थ्यो? मसाले के गर्न सक्छ, के गर्नु सक्दैन, उसँग के छ के छैन, उसको पृष्ठभूमि के हो, वा उसले जीवनमा कस्तो सफलता हात पारेको छ, त्यसको आधारमा होइन. परमेश्वर चाहनुहुन्थ्यो कि मसाले आफ्नो परिचय, परमेश्वर को हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरले उनलाई के गर्न हुन बोलाउनु भएको छ भन्ने आधारमा दिएको चाहनुहुन्थ्यो. यसको अर्थ प्रिय, हामी हाम्रो पहिचान, हाम्रो परिचय जब हामी दिन्छौँ, जुन हाम्रो पहिचान हो, हामी परमेश्वरसँगको सम्बन्धको आधारमा हामी हाम्रो पहिचान, हाम्रो परिचय दिन्छौँ. हाम्रो जागिर, हाम्रो सफलताहरू वा हाम्रो पदले हाम्रो वास्तविक परिचय दिँदैन. हाम्रो वास्तविक परिचय त परमेश्वरमा पाइन्छ, जसले हामीलाई उहाँकै उद्देश्य र महिमाको लागि सृष्टि गर्नुभयो. जब परमेश्वर मोसालाई फारोको जहाँ आदेश दिँदै हुन्छ, त मोसा अचम्मित सोच्छ, म को हुँ र. हुन त यहाँ मसालाई या कुनै यहाँ परिचयको अथवा पहिचानको सङ्कष्ट परेको थिएन. यो कुरा बुझ्नुपर्छ हामीले. मसा को हो भन्ने कुरालाई थाहा छ. सायद उसले आफूले एउटा गोठालोको रूपमा हेरिरहेको छ. म एक गोठालो त हुनु, राजा कहाँ जाने, म को र, म जस्तो साधारण मान्छे भएर संसारकै शक्तिशाली सम्राट फारो कहाँ जाने आँट कसरी गर्न सक्छु र? यो हो मसाको प्रश्न. यो अनि यसको उत्तर के छ? तपाईँले देख्नु भएछ भने उसको प्रश्न लुकेको छ. मोसा कोही पनि होइन, मोसा केही पनि होइन, मोसा केही पनि होइन. र परमेश्वरलाई आफ्नो उद्देश्य पुरा गर्न ठ्याक्कै यस्तै व्यक्तिको खाँचो थियो, जसको अब घमण्ड र आत्मविश्वास अब तोडिसकेको छ, तस नस भइसकेको छ. 40 वर्ष अघि मोसालाई तपाईँले भेट्नु भएको हुन्थ्यो, भेट्नु भएको छ तपाईँलाई थाहा छ, बच्चनको अगाडि 40 वर्ष अघि मिश्रम हुँदा मोसालाई लाग्थ्यो कि म कोही हुँ, म कोही हुँ. उनले आफ्नै बल र साहसको भरमा मिस्रीलाई मारेका थिए. तर परमेश्वर मोसालाई नम्र बनाउन चाहनुहुन्थ्यो. उहाँ मोसाको घमण्डलाई हटाएर त्यसको ठाउँमा यस्तो ठाउँ पुर्याउन चाहनुहुन्थ्यो जहाँ मोसाले यसरी भन्न सकुन् जुन अहिले उसले भन्दैछ, म को हो र त्यसको जवाफ हो, म कोही होइन, म केही पनि होइन. परमेश्वर मोसाको प्रश्न अथवा प्रतिक्रियाप्रति कसरी जवाफ दिनुहुन्छ? परमेश्वरले यसो भन्नु न कि ए मोसा, आफ्नो बारेमा यति नराम्रो नसोच न, आत्मविश्वास बढाऊ, यु क्यान डु इट, तिमीले गर्न सक्छौ, बिलिभ इन युर सेल्फ, होइन र, आफैमाथि विश्वास गर. यदि तिमीले आफूलाई विश्वास गर्दैन भने कसले विश्वास गर्छ, होइन र? यदि तिमीले आफूलाई रेस्पेक्ट गर्दैन भने कसलाई रेस्पेक्ट गर्छ र? थिङ्क पोजिटिभ, द्याट्स फर पिपल है. तिमी यसको लागि बेस्ट क्यान्डिडेट हौ, होइन र? यु ग्रु अप इन द प्यालेस, होइन, राजधर्म हुर्केको हौ, गोठालाको तालिम पाएका छौ, तिमी बलियो छौ, साहसी छौ, शिक्षित छौ, त्यसरी तिमी नै सबैभन्दा उपयुक्त उम्मेदवार हो. यु आर द बेस्ट क्यान्डिडेट, तिमी रेडी छौ, तिमी सक्षम छौ, यु आर द सेल्फ मेड म्यान, तिमी परमेश्वरलाई तयार छौ. परमेश्वर त्यसै भन्नुभयो, डिड गॉड से द्याट? परमेश्वर के भन्नुभयो? पद बाह्रमा हेर्नुहोस् न, पद बाह्र, अनि परमेश्वरले भन्नुभयो, म तसित हुनेछु, म तसित हुनेछु। परमेश्वरले यु क्यान डु इट भन्नुभएन, के भन्नुभयो परमेश्वरले? म तसित छु, मसँग चाहिएको यति मात्र थियो, परमेश्वरको उपस्थिति। अनि यही नै मुख्य कुरा हो प्रियहरू, द्याट गड इज विथ अस। मलाई थाहा छैन तपाईँ जीवनमा अहिले कुन परिस्थिति भएर गुजिरहनु भएको छ, जीवनमा कष्ट होला, सायद बिरामी होला, रोग होला, अभाव होला, भविष्यको अनिश्चित होला, तर प्रियहरू कुरा यो कुरा याद राख्नुहोस्, परमेश्वर तपाईँलाई भन्दै हुनुहुन्छ, मैले तिम्रो आँसु देखेको छु, तिम्रो कष्ट देखेको छु, म तिमीसित छु, म तिम्रो साथमा छु। परमेश्वर हामीसँग हुनुहुन्छ, परमेश्वर हामीभन्दा माथि हुनुहुन्छ, त्यही पनि उहाँ हामी माझ हुनुहुन्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ, त्यही पनि व्यक्तिगत रूपमा उहाँ हाम्रो नजिक हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, त्यही पनि उहाँ हाम्रो छेउमा हुनुहुन्छ। र वास्तवमा येशू ख्रीष्ट परमेश्वर हामीसँग हुनकै लागि तल ओर्ली आउनुभएको छ। यहाँलाई थाहा छ येशूको नाम इमानुएल राखिएको थियो, जसको अर्थ हुन्छ परमेश्वर हामीहरूसँग। येशू ख्रीष्ट परमेश्वर हामी कहाँ ओर्ली आउनुभएको मात्र होइन, येशू ख्रीष्टमा परमेश्वर हामी कहाँ ओर्ली आउनुभएको मात्र होइन, तर येशू ख्रीष्टले हामीलाई उहाँको पवित्र स्थानमा पुग्न सम्भव पनि बनाउनु भएको छ। अब हामी पनि जान सक्छौँ उहाँको पर्वतमा, केवल परमेश्वर मानि परमेश्वर मात्र हामी कहाँ आइपुग्नुहुन्न, हामी पनि जान सक्छौँ। सम्झनुहोस् त एकपल्ट मोसाले त्यो बलिरहेको पोथ्रामा परमेश्वरलाई भेटे, उनी आफ्नो अनुहार लुकाउन बाध्य भए, किनकि परमेश्वरको पवित्रताको सामु मोसा डराएका थिए, परमेश्वरको पवित्रता ऊ हेर्न डराएको थियो। अनि पछि परमेश्वरले मोसालाई भन्नुभयो कि कसैले पनि, जसै यो तपाईँले प्रस्थानको पत्र पुस्तक पढ्दै जानुहुन्छ तपाईँले थाहा पाउनुहुन्छ कि कसैले पनि परमेश्वरलाई हेरेर जीवित रहन सक्दैन, कसैले पनि। त्यसैले पुरानो करारभरि नै एउटा प्रश्न गुन्जिरहन्छ कि परम प्रभुको पर्वतमा को उक्लन सक्छ, उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? यो पुरानो करारभरि सोधिएको प्रश्न हो, यो कहिले पनि यसको उत्तर पाएको छैन हामी। अनि यसको स्पष्ट जवाब थियो, कोही पनि सक्दैन, कोही पनि परमप्रभुको पर्वतमा चढ्न सक्दैन थियो, किन धर्मशास्त्रले भन्दछ सबैले पाप गरेको छ र परमेश्वरको महिमासम्म पर्वतसम्म पुग्नसम्म चुकेका छन्। तर मित्रहरू, यहाँ एउटा सुसमाचार छ, येशू सक्नुहुन्छ, उहाँले त्यो काम गर्नुभयो जुन अरू कसैले गर्न सकेको थिएन, अब्राहमले सकेको थिएन, मोसाले सकेको थिएन, दाउदले सकेको थिएन, सोलोमनले सकेको थिएन, त्यो येशूले गर्नुभयो। येशू परमप्रभुको पर्वतमा उक्लनुभयो, उहाँ पवित्र स्थानमा खडा हुनुभयो। कसरी येशूले यो गर्न सक्नुभयो? किनभने उहाँ परमेश्वरको पर्वत उक्लन सक्ने गरी पवित्र बन्नुभएकोले होइन, याद गर्नुहोस्। उहाँले कुनै विशेष धार्मिकता कमाएर त्यहाँ पुग्नु भएकोन, तर उहाँ स्वयं परमेश्वर हुनुभएकोले यो सम्भव भयो। बुझ्नुभयो? येशू केवल साधारण मानिस, तर उहाँले परमेश्वरसँग पुग्न सक्ने त्यो धार्मिकता कमाएकोले होइन, तर उहाँ स्वयं स्वर्गबाट तल ओर्ले आउने सिद्ध परमेश्वर हुनुभएको कारणले गर्दाखेरि उहाँ परमेश्वरको डाँडा मुक्लन सम्भव भयो। उहाँ नै त्यो महु भन्ने परमेश्वर हुनुहुन्छ जसले होरेब पर्वतको पोथ्रामा आफूलाई मोसा कहाँ प्रकट गर्नुभएको थियो, र अहिले त्यही परमेश्वर देहाधारी भएर यस पृथ्वीमा ओर्ली आउनुभएको छ। युना एक अध्यायले हामीलाई भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्वर हुनुहुन्थ्यो। र 14 भन्दछ, वचन देहाधारी हुनुभयो र हाम्रो बिचमा बास गर्नुभयो। स्वयं परमेश्वर येशू ख्रीष्टको रूपमा तल ओर्ली आउनुभएको छ। जब येशू यस पृथ्वीमा हुनुहुन्थ्यो, मानिसहरूले महु भनेर उहाँले दाबी गर्दाखेरि त्यो सुन्दाखेरि ठुलो उनीहरूको निम्ति त्यो अपमान भयो, ईश्वर निन्दा भयो। मानिसहरूले येशूलाई ढुङ्गाले समेत हान्न खोजे, उनीहरूले उहाँलाई चिन्न सकेनन्। एउटा रगत र मासु भएको एउटा सिकर्बीको छोरो, योसेफको छोरो, त्यो मानिस, उसको दाजुभाइ दिदीभाइ हामी चिन्छौँ, कसरी उसले अब्राहम, इसाप र याकूब परमेश्वर, त्यो महान महु जो महु भन्ने दाबी गर्न सक्छ भन्ने कुरा उनीहरूले स्वीकार नै सकेन। तर येशूले आफूलाई महु भन्ने चिनाउनु भयो, किनकि उहाँ वास्तवमै महु भन्ने परमेश्वर हुनुहुन्छ। हामी उहाँकै मुखबाट यो कुरा बारम्बार सुन्छौँ। युना छको 51 उहाँ भन्नुहुन्छ कि स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। युना 8:12 भन्नुहुन्छ म संसारको ज्योति हुँ, ढोका म हुँ। युना 10:9 म असलको ठालो हुँ। युना 10:11 पुनरुत्थान र जीवन म नै हुँ। युना 11:25 बाटो सत्य र जीवन म नै हुँ। युना 14:6 साँचो दागको बोट म हुँ। युना 15:1 त्यो महान म हुँ जो म हुँ केवल हाम्रो सानो बाहिरी समस्या सुल्झाउन मात्र होइन, हाम्रो गरिबी बिरामी वा हामीलाई राजनीतिक स्थिरताबाट अस्थिरताबाट छुटकारा दिनलाई मात्र होइन, तर हाम्रो सबैभन्दा ठुलो समस्या, गहिरो समस्या, हाम्रो पाप, हाम्रो विद्रोहबाट हामीलाई छुटकारा दिन यस संसारमा यसु ख्रिस्ट बनी मानिस बनी ओर्ली आउनुभएको छ। त्यो महान महु परमेश्वर एक कमजोर बालक बनी संसारमा आउनुभयो। होरे पर्वतको पोथ्रामा ओर्लिनु भएको त्यही परमेश्वर आज कलवरीको डाँडामा आफ्नो मानिसहरूलाई अनन्तको मृत्युबाट बचाउन ओर्ली आउनुभएको छ। र परमेश्वरले त्यो छुटकारा मुसाको ज्यान जोगाएर जस्तै गरी सजिलै गर्नु भएन, बरु आफ्नो एकमात्र प्रिय पुत्रलाई हाम्रो निम्ति क्रुसमा चकनाचुर पारेर गर्नुभयो। मुसा परमेश्वरको पवित्र उपस्थितिमा नष्ट भएन, तर यसु नष्ट हुनुभयो। यसु नष्ट हुनुभयो क्रुसमा, परमेश्वर क्रोध उहाँमाथि खनियो। उहाँ पापी भएकोले होइन, उहाँको हृदय अशुद्ध भएकोले गर्दाखेरि होइन, उहाँको चाल दोषी भएकोले होइन, उहाँको हात दोषी भएर होइन, उहाँले पाप गरेकोले होइन, तर उहाँ हाम्रो ठाउँमा खडा हुनुभएकोले गर्दाखेरि उहाँले हाम्रो पाप, हाम्रो शर्म, हाम्रो दोषहरू सबै बोक्नुभयो। उहाँ क्रुसमा टाँगिनुभयो, उहाँ मारिनुभयो। त्यही पनि तेस्रो दिनमा अर्थात् आइतबारको दिन, भोलिको दिन उहाँ फेरि जी उठ्नुभयो। परमेश्वरको प्रशंसा होस् फेरि। तपाईँ आज यहाँ आउनुहुन्छ तर जीवन ख्रिस्टको पछि लाग्नुभएको छैन, तपाईँ ख्रिस्टलाई चिन्नुहुन्न, म तपाईँलाई विन्ती गर्दछु आफ्नो पाप र आफ्नो धार्मिकता, स्वधार्मिकताको घमण्डबाट फर्कनुहोस्, आफूबाट फर्केर परमेश्वरको सामु तपाईँ आउनुहोस्। ख्रिस्टमाथि विश्वास राख्नुहोस् जो तपाईँको लागि ओर्ली आउनुभएको छ, तपाईँको लागि जिउनुभयो, तपाईँको लागि ख्रिस्टमा मर्नुभयो र फेरि तेस्रो दिनमा जी उठ्नुभयो। उहाँमा विश्वास गर्नुहोस्, येशु ख्रिस्टलाई विश्वास गर्नुहोस्। फेरि हामी माथि उक्लन सक्दैनौँ, तर उक्लन पनि पर्दैन किनकि परमेश्वर आफै तल ओर्ली आउनुभएको छ। र म तपाईँ सबैजनालाई भोलि बिहान 7:30 पुनरुत्थानको सेवामा सामेल हुन निमन्त्रणा दिन चाहन्छु। हो बिहानको समय 7:30 ओहो, त्यतिखेर त दामी निन्द्रा लाग्ने समय हो होइन, बर्खा यामको मिठो निन्द्रा लाग्ने समय हो, एकदमै चाँडो लाग्ला तपाईँलाई। तर प्रियहरू, यसु ख्रिस्टको विजयको उत्सवसँगै मनाउन भेला हुनुभन्दा ठुलो र आनन्दको कुरा यो संसारमा अरू के होला, के होला? सो भोलि बिहान 7:30 हामी यहीँ यसै ठाउँमा हामी पुनरुत्थानको सेवाको निम्ति हामी फर्किआउनेछौँ। मैले आजको प्रवचनको सुरुवात ती चारजना अन्ध मानिसहरू र हात्तीको कथाबाट सुरु गरेको थिएँ होइन, तपाईँलाई थाहा छ र तपाईँले बुझ्नुभएको छ कि त्यस कथामा समस्या के छ, कि हाम्रो परमेश्वर बोल्नुहुने परमेश्वर हुनुहुन्छ, उहाँ हात्ती जस्तो गुगो हुनुहुन्न र हामी पनि अन्ध छैनौँ। हाम्रो परमेश्वर बोल्नुहुन्छ र बोलेर हामीलाई प्रकट गर्नुभएको छ, आफै कहाँ हामीलाई हामी कहाँ प्रकट गर्नुभएको छ र हामी उहाँलाई देख्न सक्छौँ। त्यसो भए प्रश्न यो हो कि परमेश्वर आज पनि हामीसँग मूसासँग बोले चाहिँ बोल्नुहुन्छ? यस, बाइबलको परमेश्वर बोल्नुहुने परमेश्वर हुन्छ। उहाँ बोल्नुभएकोले हामीले थाहा पायौँ उहाँ कस्तो हुनुहुन्छ भनेर, नबोल्नु भएको भए हामी अन्धकारमा हुने थियौँ, उहाँलाई चिन्ने थिएनौँ, हामी ती अन्ध मानिसहरू जस्तो थामछुम गरिरहेको हुने थियौँ। तर परमेश्वर बोल्नुभएको छ, तर के उहाँ आज पनि त्यसरी नै मूसासँग बोले जस्तै बोल्नुहुन्छ हामीसँग? के हामी पनि अब डाँडातिर लागौँ, पर्वततिर लागौँ, जलिरहेको पत्रा खोज्न लागौँ? अँ, त्यसो गर्नु मूर्खता हुनेछ। मलाई थाहा छ कोही कोही क्रिस्चियन जान्छ, जलिरहेको पत्राहरू खोज्न जाने क्रिस्चियन पनि छन्, डाँडा ताक्ने क्रिस्चियन पनि छन्, तर त्यो मूर्खता हुनेछ। किनकि हिब्रू 1 हामीलाई भन्दछ कि प्राचीन समयमा, बितेको समयमा परमेश्वर हाम्रो पुर्खाहरूसँग धेरै किसिमले बोल्नुभयो, जसमध्ये एउटा तरिका बलिरहेको पत्रा पनि थियो। तर यी अन्तिम दिनहरूमा उहाँ आफ्ना पुत्र येशु ख्रिस्टद्वारा अन्तिम पूर्ण रूपमा उहाँ हामीसँग बोल्नुभएको छ। परमेश्वर बोलिरहनु भएको मात्र होइन अब, तर उहाँले आफ्नो पुत्र मार्फत निर्णायक रूपमा, अन्तिम रूपमा उहाँले पूर्ण रूपमा बोलिसक्नु भएको छ। God has spoken through his son. तर मित्र कथा यही सकिएको छैन, ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले संसारमा आउनुभयो, हाम्रो साथ उहाँ संसारमा आउनुभयो, जिउनुभयो, मर्नुभयो, गाडिनुभयो, उहाँ स्वर्ग फर्की जानुभयो र उहाँ फेरि एकपटक फेरि फर्की आउँदै हुनुहुन्छ। हाम्रो अन्तिम छुटकारा अझै बाँकी छ, त्यसकारण त हामी क्रिस्चियन भएर पनि हाम्रो जीवन दुःख छ होइन र कष्ट छ, पीडा छ, सताव छ, किन किनकि वास्तविक हाम्रो प्रतिज्ञाको देशमा हामी पुगिसकेको छैनौँ। त्यसैले हामी विश्वासमा लागिरहनुपर्छ, विश्वासमा लागिरहनुपर्छ। यो संसार दुःख कष्ट रोग र मृत्युले भरिएको छ, तर परमेश्वरले प्रिय यो सबै देख्नुभएको छ र ख्रीष्ट मार्फत उहाँले हाम्रो पुकारा सुन्नुभएको छ र एक दिन उहाँ हाम्रो अन्तिम उद्धारको लागि फेरि एकपल्ट ओर्ली आउनुहुनेछ, फेरि एकपल्ट, र उहाँले गर्नुभएको हरेक प्रतिज्ञा पुरा गर्नुहुनेछ, किनकि उहाँ त्यो महान महु भन्ने परमेश्वर हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।